नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै मोहन पौडेलको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग
चुनाव 74 स्थानीय तह
अब 18 दिन बाँकी।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
5 बजे बस्ने भनिएको संसद बैठक अझै शुरू हुन सकेन, दलहरूबीच छलफल चल्दै, सत्तारूढ र विपक्षी दलका नेताबीच चर्का चर्की।
नेपाल बन्द नगर्ने प्रतिबद्धता सहित राप्रपाको घोषणा पत्र सार्वजनिक, स्थानीय तहमा 25 शैयाको अस्पताल बनाउने घोषणा।
क्यान्सर र मृत्युला फेल भएका बिरामीहरूलाई औषधोपचारको निमित्त कम्तीमा 1 लाख रुपियाँ कोषबाट उपलब्ध गराए।
बढी शुल्क लिएको भन्दै निजी विद्यालयहरूमा विद्यार्थीको तालाबन्दी, जनक शिक्षाद्वारा 1.25 करोड पुस्तक वितरण, अझै 75 लाख पुस्तक बाँड्न बाँकी।
दक्षिण कोरियाको दक्षिण पूर्वी इलाकामा अमेरिकाद्वारा क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली तैनात, दक्षिण कोरियाली नागरिकको विरोध।
र पुलिसलाई हराउँदै सङ्कटा क्लब विशाल स्मृति गोल्ड कप फुटबलको फाइनलमा, आइपीएल क्रिकेटमा कोलकाता विरूद्ध पुणेले ब्याटिङ गर्दै।
मेरो बच्चाले किन अरूसँग खेल्दैन,
मेरो बच्चाले किन बोल्दैन,
मेरो बच्चाले बोलाउँदा किन हेर्दैन।
तपाईँको बच्चालाई अटिजम त छैन? यी सबै अटिजमका लक्षणहरू हुन्।
अटिजम भएका बाल बालिकालाई समयमै पहिचान गर्न सके शीघ्र र तीव्र थेरापीबाट आशाजनक उपलब्धिहरू देखिन गएको पाइएको छ। यो कुरा वैज्ञानिक रूपमा पनि प्रमाणित भइसकेको छ। निर्कुल गर्न अटिजम केयर नेपाल सोसाइटीमा तुरन्त सम्पर्क राख्नुहोला। टेलिफोन नम्बर 44 19 0 10 44 19 0 10।
दलित महिला अल्पसंख्यक सबलाई चुन्छौ भन्छन्,
घर दैलोमै सेवा दिने योग्य व्यक्ति छन्छु भन्छन्,
योग्य व्यक्ति छन्छु भन्छन्, योग्य व्यक्ति छन्छु भन्छन्। घर घरबाट निस्किएर खाली सके बोल्न, चुन ठुलो मौका हो विकासको ढोका खोल्न, चुन ठुलो मौका हो विकासको ढोका खोल्न, चुन ठुलो मौका हो विकासको ढोका खोल्न।
निर्वाचन आयोग।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर।
विकासको पहल, चुनावी चहल पहल।
संविधान संशोधन प्रस्तावमाथि छलफल गर्न संसद चलाउने विषयमा दलहरूबीच बिहानदेखि भएको छलफल अझै निष्कर्षमा पुगेको छैन, जसका कारण आज दोस्रो पटक 5 बजेसम्मका लागि स्थगित भएको संसद बैठक अझै शुरू हुन सकेको छैन। सत्तापक्ष जसरी पनि संसद बैठक चलाउने तयारीमा छ भने मुख्य विपक्षी दल नेकपा एमाले संविधान संशोधन प्रस्तावमाथि छलफल नै हुन नदिने रणनीतिमा छ। सहमति खोज्न बसेको दलहरूको बैठकमा सत्तारूढ र विपक्षी दलका नेताहरूबीच चर्काचर्की पनि भएको छ। संसद भवन भानेश्वरमा बसेको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले एमालेलाई चुनाव भान्न लागेको आरोप लगाउँदै संसद बैठकको अवरोध हटाउन आग्रह गर्नुभएको थियो, तर एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको चुनावका लागि संविधान संशोधन आवश्यकता नै नरहेको भन्दै संशोधन पास गर्न नदिने बताउनु भएको छ। उहाँले चुनावको मुखमा सरकारले तराई मधेसका जिल्लामा स्थानीय तहको संख्या थपेर निर्वाचन आचार संहिता विपरीतको काम गरेको भन्दै अहिले संख्या थप्न नहुने अडान राख्नुभयो। हिजोको संसद बैठक पनि अवरूद्ध गरेको एमाले स्थानीय तहको संख्या थप्नु को चित्त बुझ्दो कारण पेश गर्न सरकारलाई भनेको थियो, जस अनुसार संसदमा आज उप प्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले मधेसी दललाई सहमतिमा ल्याउन संख्या थप्न लागेको बताउनु भएको छ। उहाँले बाध्यतामा परेर सरकारले स्थानीय तहको संख्या बढ़ाउन र संविधान संशोधन गर्न लागेको बताउनुभयो।
तर एमालेका मुख्य सचेतक भानुभक्त ढकालले सरकारले आफू खुशी स्थानीय तहको संख्या बढ़ाउन नपाउने दावी गर्नुभयो। स्थानीय तह पुनर्संरचना आयोगले दिएको प्रतिवेदनलाई हेरफेर गर्दै यसअघि पनि सरकारले मधेसमा स्थानीय तहको संख्या थपेको भन्दै उहाँले चुनाव घोषणा भइसकेपछि स्थानीय तहको संख्या थप्न आचार संहिताले नदिने बताउनुभयो। आयोगले 719 तह सिफारिश गरे पनि सरकारले मधेसी दलको माग अनुसार यसअघि 2 नम्बर प्रदेशका 8 जिल्लामा 25 स्थानीय तह थपेको थियो। अब फेरि 2 नम्बर प्रदेश सहित नवलपरासी, रूपन्देही र कपिलवस्तुमा स्थानीय तहको संख्या थप्न सरकारले मन्त्री थापाको संयोजकत्वमा समिति गठन गरेको छ। एमाले चुनावको मिति घोषणा भई सबै तयारी भइसकेको अवस्थामा स्थानीय तहको संख्या थप्न नपाउने भन्दै त्यो निर्णय फिर्ता नभएसम्म संसद चल्न नदिने अडान कायमै राखेको छ।
नेकपा एमाले पहिलो चरणको चुनावको मतगणना तत्काल गर्ने र बजेट प्रस्तुत गर्न अनुमति दिने निर्वाचन आयोगको निर्णयप्रति पनि आपत्ति जनाएको छ। एमाले संसदीय दलका उपनेता सुभाष नेमवाङ सहितको टोली निर्वाचन आयोगमै पुगेर प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधी प्रसाद यादव र आयुक्तहरूलाई पहिलो चरणको चुनावको तत्काल मतगणना गर्दा दोस्रो चरणको चुनावलाई असर गर्ने भएकाले चुनावको निष्पक्षता र विश्वसनीयतालाई ध्यान दिन सुझाव दिएको छ। छलफलपछि उपनेता नेमवाङले दुई चरणको चुनाव घोषणा भएको अवस्थामा आचार संहिता विपरीत जेठ 15 गते बजेट घोषणा गर्ने काम ठिक नहुने पनि बताउनु भएको छ।
संसदको चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ। हरेक घरमा कम्तीमा एकजनालाई रोजगारी दिने, नेपाल बन्द नगर्ने, सार्वजनिक ठाउँमा फ्री वाइफाईको व्यवस्था गर्ने चुनावी नारा दिएको राप्रपाले आफूहरूसँग कार्यक्रम मात्र नभएर त्यसलाई कार्यान्वयन गर्ने योजना रहेको पनि दावी गरेको छ। थप जानकारी सहित विष्णु कर्मा।
5 वर्षभित्रमा राप्रपाले चुनाव जितेको गाउँपालिका र नगरपालिकामा कुनै पनि परिवार गरिबीको रेखा मुनतिर हुने छैन र 10 वर्षभित्रमा यी सबै सुविधाहरू उपलब्ध गराउने गरी हामी योजना तयार गर्ने। हामी प्रत्येक परिवार
स्थानीय तहको चुनावी घोषणा पत्र सार्वजनिक गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा एक घर एक रोजगार नारा दिएर 5 वर्षभित्रमा देशबाट गरिबी हटाउने महत्वाकांक्षी योजना बोकेको रापरपाले आफूले जितेका गाउँपालिका र नगरपालिकामा गाँस बाँस कपास शिक्षा स्वास्थ्य र रोजगारी ग्यारेन्टी गर्ने घोषणा गरेको छ।
चुनाव सम्पन्न भएको 1 महिनाभित्रमा सम्पूर्ण परिवारको आर्थिक अवस्थाको सर्वेक्षण गर्ने र विपन्न परिवारबाट सुरु गरेर उनीहरूलाई यो सुविधाहरू उपलब्ध गराइने।
यस्तै शिक्षा क्षेत्रमा 20% बजेट छुट्याउने, 5 वर्षभित्र सबै नागरिकको स्वास्थ्य बीमा गर्ने, नवजात शिशुलाई पोषण भत्ता दिने, स्थानीय तहमा 2500 अस्पताल बनाउनेदेखि क्यान्सर र मृगोला रोगका पीड़ितलाई 1,00,000 रूपियाँसम्म उपलब्ध गराउने रापरपाको घोषणा पत्रमा उल्लेख छ।
कुल बजेटको 20% रकम शिक्षा विकासमा छुट्याइनेछ। माध्यमिक तहसम्मको पढाई राप्रपाले चुनाव जितेको गाउँपालिका र नगरपालिकामा निशुल्क हुने। क्यान्सर र मृगोला फेल भएका बिरामीहरूलाई औषधोपचारको निमित्त कम्तीमा 1,00,000 रूपियाँ औषधोपचारको सहयोग गाउँपालिका र नगरपालिकाको कोषबाट उपलब्ध गराइन्छ।
जलविद्युत, वैकल्पिक ऊर्जामा लगानी, कृषि उद्योग, पूर्वाधार र पर्यटन क्षेत्रमा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने उदार खुल्ला बजार अर्थनीतिलाई अवलम्बन गर्ने सिद्धान्तलाई अघि सर्दै रापरपाले सूचना प्रविधिको विकासका रूपमा सरकारी कार्यालय र सार्वजनिक ठाउँमा निशुल्क वाईफाई उपलब्ध गराउने पनि घोषणा गरेको छ।
मुलुकको समग्र आर्थिक विकासको इन्जिनका रूपमा परिचालन गरिनेछ र खास गरी कृषि, पूर्वाधार, उद्योग, शिक्षा, पर्यटन र ऊर्जा क्षेत्रमा निजी क्षेत्रको भूमिकालाई प्रोत्साहित गरिनेछ। भ्रष्टाचारमा शून्य सहनशीलता कायम राखिनेछ। सूचना प्रविधिको पहुँचमा अभिवृद्धि गरिने, सरकारी कार्यालयहरू र सार्वजनिक स्थानमा निशुल्क रूपमा वाइफाई र इन्टरनेटको सुविधा राष्ट्रिय प्रजातन्त्र पार्टीले उपलब्ध गराउने।
कुनै पनि न्युमा नेपाल बन्द नगर्ने घोषणा गर्दै राप्रपाले कानून बनाएर गाउँपालिका र नगरपालिकामा समेत कसैले पनि बन्द हडताल गर्न नपाउने व्यवस्था गर्ने योजना पनि अघि सारेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी कहिले पनि नेपाल बन्द गर्ने, त्यति मात्र होइन, स्थानीय कानून बनाएर निश्चित क्षेत्रहरूमा कसैले पनि बन्द हडताल गर्न नपाइने व्यवस्था कानूनी रूपमा नै गरिने।
आफूहरूसँग चुनावी कार्यक्रम मात्र नभई विस्तृत योजना र सोच रहेको दावी गर्दै रापरपा अध्यक्ष कमल थापाले राष्ट्रसत्ता सहितको प्रजातान्त्रिक व्यवस्था र हिन्दू राष्ट्र सिद्धान्त नछाडेको कुरा पनि भन्न छुटाउनु भएन।
हामीसँग कार्यक्रम मात्र होइन, हामीसँग सोचाइ पनि छ, भिजन पनि छ र विस्तृत कार्य योजना। हामीले आफ्नो सिद्धान्त छोडेका छैन। कसैलाई पनि भ्रम नरहोस् कि हामी संविधान र संवैधानिक व्यवस्थासँग सहकार्य गर्ने, यो विरोधाभासपूर्ण होइन, चुनौतीपूर्ण भने अवश्य। यो जंगलमा बन्दुक बोकेर हिँड्ने वा सड़कमा विद्रोह गरेर हिँड्ने भन्दा कठिन, चुनौतीपूर्ण तर सम्भव बाटो अवलम्बन गरेका
ठूला दलबाट पटक पटक आश्वासन पाएर पनि विकास र रोजगारी नपाएका नागरिकको चर्को असन्तुष्टिलाई सम्बोधन गर्दै आफूलाई बलियो वैकल्पिक शक्तिका रूपमा स्थापित गर्ने रापरपाको दाउ छ।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा रिपोर्टहरूसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सानोठिमी भक्तपुरको सूचना।
देशका हिमाली तथा पहाड़ी जिल्लाका विपन्न मुसलमान छात्राहरू, तराई मधेश चितवन र झापा जिल्लाका दलित एवं विपन्न मुसलमान छात्राहरू र मध्य तथा सुदूरपश्चिम पहाड़ी जिल्लाहरू सुर्खेत, सल्यान, डडेलधुरा र दार्चुलाका दलित छात्र छात्राहरूलाई छात्रवृत्ति कार्यक्रमको प्रवेश परीक्षा सम्बन्धी अत्यन्त जरूरी सूचना।
परिषद कार्यालयको मिति 2073 माघ 25 गतेको गोर्खापत्र तथा कान्तिपुर राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित सूचना बमोजिम विभिन्न छात्रवृत्ति कार्यक्रममा अध्ययनको लागि तोकिएको केन्द्रहरूमा फारम भरि बुझाउने प्रशिक्षार्थीहरूको प्रवेश परीक्षा कार्यक्रम निम्न अनुसार कायम गरिएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
आवेदन फारम भरेको स्थान र प्रवेश परीक्षा केन्द्र यस अनुसार तोकिएको छ। जिल्ला शिक्षा कार्यालय दार्चुलाको
महेन्द्र मावि खलंगा दार्चुला,
जिल्ला शिक्षा कार्यालय डडेलधुराको
महेन्द्र मावि खलंगा डडेलधुरा,
जिल्ला शिक्षा कार्यालय सुर्खेतको
अमरज्योति नमुना मावि नेवारे चनौटा सुर्खेत,
जिल्ला शिक्षा कार्यालय सल्यानको
शिवजन मावि श्रीनगर शीतलपाटी सल्यान,
जिल्ला शिक्षा कार्यालय झापाको
वीरेन्द्र मावि चन्द्रगढ़ी झापा,
जिल्ला शिक्षा कार्यालय चितवनको
स्कूल अफ हेल्थ साइन्स भरतपुर चितवन,
सिटीभिटी मध्य क्षेत्र क्षेत्रीय कार्यालय चितवनको
स्कूल अफ हेल्थ साइन्स भरतपुर चितवन
र सिटीभिटी परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको
प्राविधिक प्रशिक्षण प्रतिष्ठान सानोठिमी भक्तपुर।
प्रवेश परीक्षा मिति र समय 2074 साल वैशाख 16 गते शनिबार बिहान 8 बजे।
प्रवेश पत्र वितरण मिति 2074 साल वैशाख 14 गते बिहिबार बिहान 10 बजेदेखि 4 बजेसम्म आवेदन फारम बुझाएकै स्थानहरूबाट वितरण गरिनेछ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सानोठिमी भक्तपुर।
लागेको छ नि, किन नलाग्नु?
साँच्ची यसपालि हुने स्थानीय तहको चुनावमा केही पदमा महिला उम्मेदवारी अनिवार्य रहेछ अघि?
हो नि, कुनै पनि दलले उम्मेदवारको मनोनयन पत्र पेश गर्दा नै गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष मध्ये एकजना महिला हुनै पर्छ।
ए हो र?
हो नि, नगरपालिका र जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख मध्ये पनि एकजना महिला हुनै पर्ने व्यवस्था बनाएको छ।
मैले पनि अस्ति पढेको त थिएँ, अध्यक्ष वा प्रमुख पुरुष भए उपाध्यक्ष वा उपप्रमुख महिला, अथवा अध्यक्ष वा प्रमुख महिला भए उपाध्यक्ष वा उपप्रमुख पुरुष हुनुपर्छ भनेर।
त्यति मात्रै होइन, गाउँपालिका वा नगरपालिकाको हरेक वडामा दुईजना महिला वडा सदस्य चुनिने पक्का छ।
ए अनि अरू के छ नि?
दुई महिला वडा सदस्यका लागि दलहरूले मनोनयन पत्र दर्ता गर्दा एकजना दलित महिलाको नाम समावेश गर्ने पर्ने अनिवार्य व्यवस्था छ।
आहा, साह्रै राम्रो व्यवस्था भएछ, यसपालि स्थानीय तहमा महिला सहभागिता पक्का भयो। लौ जाउँ।
कता?
महिला नेतृत्व विकास र सशक्तिकरणका लागि महिला उम्मेद्वारलाई भोट माग्न।
स्थानीय तहको चुनावमा महिला सहभागिता वृद्धि गरी सशक्त महिला नेतृत्व स्थापित गरौं र सुशासन तथा समावेशीकरणमा योगदान पुर्याउ। सम्झनुहोस्, मतदाता परिचय पत्र साथैमा लैजान नबिर्सनुहोस्। मतदाता परिचय पत्र निर्वाचन भन्दा अगावै आफ्नो मतदान केन्द्रमा मतदानमा खटिएका कर्मचारीले वितरण गर्ने व्यवस्था छ। समयमै मतदाता परिचय पत्र लिनुभई आफ्नो मताधिकार सुरक्षित गर्नुहोस्। निर्वाचन आयोग।
तपाईँ अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले संसद सुचारू गर्ने विषयमा दलहरूबीच छलफल चल्दै सत्तारूढ़ र विपक्षी दलका नेताहरूबीच चर्काचर्की नेपाल बन्द नगर्ने प्रतिबद्धतासहित राप्रपाको घोषणा पत्र सार्वजनिक स्थानीय तहमा 2500 अस्पताल बनाउने घोषणा लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग 2063 साल वैशाख 13 गते आजकै दिन मोरङको बेलबारीमा 6 जनाको हत्या भयो। विरोधमा उत्रिएका स्थानीय बासिन्दामाथि गोली चलाउँदा 57 जना घाइते भए। घाइते मध्ये 18 जना अझै पनि उपचारको पर्खाइमा छन्। बेलबारी हत्याकाण्डको विषयमा पटक पटक छानबिन समिति बन्यो। समितिले प्रतिवेदन पनि बुझायो तर घटना भएको 11 वर्ष बित्दा पनि पीड़ितको व्यथा जस्ताको तस्तै छ। सुनसरीबाट उज्यालो सहकर्मी सुमन पुरीको रिपोर्ट।
सेनाका केही जवानले छोरी सपनाको हत्या गरेपछि 2 वर्षको नाति र 5 वर्षकी नातिनी हुर्काउने जिम्मा शोभा गुरूङको काँधमा आइलाग्यो। आफ्नै घर नहुँदा समयसँगै उहाँको बस्ने ठेगाना पनि फेरिँदै गयो। अहिले बेलबारीको हस्पिटल लाइनमा रहेको सानो घुम्तीमा उहाँको होटल छ। हातमा कालो पट्टी छ। घुम्तीको वरिपरि खसीबोका छन् तर ग्राहक भने छैनन्। शोभाले शुरूमा त कुराकानी गर्न नै मान्नु भएन। धेरैले धेरै कुरा गरेर गए पनि आश्वासन बाहेक केही नपाउनुभएकी शोभाले धेरै कर गरेपछि बल्ल घटना सम्झनुभयो।
लिँदाको बेलामा बडा पड्क्यो होइन, त्यही पड्केको बेलामा अब आफ्नै छोरी मारेको रहेछ, मैले थाहा सुधी केही पनि पाएन।
बेलबारी हत्याकाण्ड भएको घटनास्थलभन्दा 1 किलोमिटर उत्तर पश्चिममा रहेको सिंहदेवी डाँडामा गणेश प्रसाद दाहाल थलिएको 12 वर्ष भयो। उबेला बेलबारीको सिरिफेरो मेरो जस्तो लाग्ने गणेशलाई अहिले आँगन र चुलो पनि पहाड़ चढे जस्तै लाग्छ। कारण केही छैन, उही बेलबारी घटनाका बेला दाहिने खुट्टाको तिग्रामा लागेको गोली। एउटी महिलालाई किन यसरी सेनाले मारियो हँ? यही प्रश्नको उत्तर खोज्न इलाका प्रहरी कार्यालय बेलबारी पुग्नुभएका दाहालको त्यस यता बिजोकको जिन्दगी बितिरहेको छ। उपचारका लागि 30 लाख रूपियाँ सकियो, ऋणमाथि ऋण छ। तर सरकारले उहाँलाई अपाङ्गता परिचय पत्र बनाएर सामाजिक सुरक्षा भत्ता समेत दिन सकेको छैन।
अघि पछि सिस्नुले हान्दा पानीमा चोबेर हान्दा कस्तो हुन्छ त्यस्तै हुन्छ। गृह मन्त्रालयले निशुल्क औषधि उपचार गर्ने भनेर एउटा कार्ड पनि दिइरहेछ होइन। विराटनगर पनि धेरैचोटि धाइयो, अब गरियो, गाविस गयो, सिफारिस लगियो, केही केही पार लागेन, अब अपाङ्गको लागि केही गरेन पनि होइन।
घटना भएपछि तत्कालीन सांसद परि थापाको संयोजकतामा गठित छानबिन समितिले मृतकका परिवारलाई 10 लाख, अङ्गभङ्ग भई घाइते भएकालाई 6 लाख, घाइतेलाई 50,000 र सामान्य घाइतेलाई 25,000 रूपियाँ राहत दिन सरकारलाई सिफारिस गरेको थियो। तर सरकारले मृतक परिवारलाई जनै 3 लाख, अङ्गभङ्ग भई घाइते भएका 10 जनालाई जनै 75,000, घाइते 22 जनालाई जनै 25,000 र सामान्य घाइतेलाई 10,000 का दरले राहत दियो। राहत र न्यायका लागि बेलबारीका बासिन्दा 11 वर्षदेखि आन्दोलनमै छन्। संघर्ष समितिका संयोजक हेमसागर ढकाल।
ज्ञापन पत्र बुझाउँदाखेरि र सिडिओ कार्यालय ज्ञापन पत्र हामीले बुझाएका छौँ, पटक पटक गरेर सडक बन्द पनि हामीले गर्यौं।
बेलबारी हत्याकाण्डमा दोषी भएको भन्दै छानबिन समितिले 11 जनालाई कारवाहीका लागि सिफारिस गरेको थियो। तर उनीहरूलाई कारवाही भयो या भएन कसैलाई थाहा छैन। फेरि शोभा गुरुङ,
केही केही त्यो बोलेको चाहिँ एउटा केही पनि पुगेन। त्यो शान्ति पाउने त अहिले त के छ र अब अझै पनि तिनीहरूलाई कारवाही गर्दै हुन्थ्यो।
हत्याकाण्डपछि सरकारले पटक पटक पीड़ित परिवारलाई आश्वासन दियो। मृतकका छोराछोरीको शिक्षाको ग्यारेन्टी गर्नेहरू पनि धेरै पुगे बेलबारीमा। त्यो बेला 1 कक्षामा पढ्ने सपनाकी छोरी निर्मला 11 कक्षामा र छोरा दीपक 9 कक्षामा पुगेका छन्। तर पढ़ाई खर्च कसैले दिएको छैन। सरकारले पीड़ितका छोराछोरीको शिक्षाका लागि कहिले गर्ने हो अनि कारवाहीका लागि सिफारिश गरेकाहरूलाई कटखारामा उभ्याएको समाचार कहिले सुन्न पाइने हो? यस्ता अनेक प्रश्नहरू बोकेर बेलबारी हत्याकाण्डका पीड़ितहरू 11 वर्षदेखि पर्खिरहेका छन्।
रिपोर्टपछि अब फेरि खबरकै सिलसिला। नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको 18 स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइएको छ। विक्रम सम्बत 1977 जन्मिनुभएका पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका पूर्व अध्यक्ष अधिकारीको 2056 वैशाख 13 गते निधन भएको थियो। उहाँ 2047 पार्टी एकीकृत भएपछि पहिलो अध्यक्ष हुनुहुन्थ्यो। उहाँकै नेतृत्वमा एमाले 2051 सालको मध्यावधि निर्वाचनमा संसदमा ठूलो दलको हैसियत पाएपछि बनेको 9 महिने सरकार आफ्नो गाउँ आफै बनाऊ जस्ता कार्यक्रमबाट लोकप्रिय बनेको थियो।
वीरगंज उपमहानगरपालिकाको पलेट नगरमा आग लागि हुँदा 21 घर जलेर नष्ट भएका छन्। बिहान 11 लागेको आगो वीरगंज उपमहानगरपालिका, नेपाल आयल निगम र 12 कलैयाबाट पुगेको दमकलले 12:30 नियन्त्रणमा लिएका थिए। आगलागीबाट 21 घरका लत्ता कपडा र खाद्यान्न जल्दा 45 लाख रुपियाँ बराबरको क्षति भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले उज्यालोलाई जानकारी दिनुभयो। जादु राउत कुर्मीले लामखुट्टे धपाउन बालेको धूपबाट आगो सल्किएको स्थानीय बासिन्दाले बताएका छन्। यस्तै सप्तरीको माधवपुरमा आग लागि हुँदा 15 लाख रुपियाँ बराबरको क्षति भएको छ। स्थानीय नवीन झाको घरमा गहुँमा थ्रेसर लगाउने क्रममा उनको र छिमेकी भगवती झाको घर आगोले जलेको थियो।
सरकारले राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक सन्तोष अरियाललाई जिम्मेवारीबाट मुक्त गरेको छ। कक्षा 12 परीक्षा चलिरहेका बेला प्रश्नपत्र थोरै छापेको भन्दै शिक्षा मन्त्रालयले अरियाललाई जिम्मेवारीबाट मुक्त गर्दै उहाँमाथि छानबिन गर्ने निर्णय गरेको हो। अरियाललाई बर्खास्त गरेपछि शिक्षा मन्त्रालयले परीक्षा बोर्डका सदस्य सचिव दिल्ली रिमाललाई कार्यवाहक परीक्षा नियन्त्रकको जिम्मेवारी दिएको छ।
नियम विपरीत बढ़ाएको शुल्क फिर्ता नलिएको भन्दै संयुक्त विद्यार्थी संगठनले आज काठमाडौँका 53 विद्यालयका लेखा र प्रशासन शाखामा तालाबन्दी गरेका छन्। सरकारले तोकेको भन्दा धेरै शुल्क लिएको र सर्वोच्च अदालतको आदेश विपरीत शुल्क बढ़ाएको भन्दै सबै ठूला दल निकट विद्यार्थी संगठन एकजुट भएर तालाबन्दी गरेका हुन्। उनीहरूले हिजो जिल्ला शिक्षा कार्यालय घेराउ गरेका थिए। लेखा र प्रशासनमा तालाबन्दी गरे पनि पठन पाठन भने नरोकिने अखिल क्रान्तिकारीका उपाध्यक्ष रञ्जित तामाङले जानकारी दिनुभयो। तालाबन्दी गरिएकोमा धेरैजसो नाम चलेका विद्यालय छन्। यस्तै बढी शुल्क लिने विराटनगर, पोखरा, कञ्चनपुर लगायतका ठाउँका विद्यालयमा पनि संयुक्त विद्यार्थी संगठनले तालाबन्दी गरेको अनेरा सोभ्युका सचिव आरसी लामिछानेले जानकारी दिनुभयो। सरकारी नियम विपरीत केही विद्यालयले दोब्बरसम्म शुल्क बढाएका छन्। विद्यार्थीहरूले भोलि देशैभरका प्याप्सन र एन प्याप्सनका कार्यालयमा तालाबन्दी गर्ने जनाएका छन्।
जनक शिक्षा सामग्री केन्द्रले 1,25,00,000 पुस्तक वितरण भएको जनाएको छ। क्षेत्रीय कार्यालयहरूबाट पुस्तक वितरण भएको केन्द्रका महानिर्देशक महेश तिमिल सिन्हाले जानकारी दिनुभयो। जनक शिक्षाका क्षेत्रीय कार्यालय विराटनगर, जनकपुर, चितवन, पोखरा, नेपालगंज र धनगढ़ी कार्यालयबाट वितरणको काम भइरहेको हो। महानिर्देशक तिमिल सिन्हाका अनुसार अब 75,00,000 पुस्तक वितरण गर्न बाँकी छ। सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
तपाईँ अहिले के सोचिरहनु भएको छ?
शिक्षक सेवा आयोगको विगत वर्षका परीक्षाहरूको तयारी, कक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बागबजार काठमाडौँमा शिक्षक सेवा आयोग मावि, निमावि र प्रावि तहका तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ नि।
हाम्रा विशेषताहरू:
वस्तुगत र विषयगत दुवै खण्डको पुरै कक्षा 1 महिनामा सम्पन्न गरिने।
कक्षा शुरू हुनु पूर्व दैनिक वस्तुगत प्रश्नको नमुना परीक्षा र हरेक हप्तामा विषयगत खण्डको नमुना परीक्षा गराई फिडब्याक दिइने।
स्थापित र विषय विज्ञ स्रोत व्यक्तिहरूबाट सैद्धान्तिक र अन्तर्क्रियात्मक कक्षा हुने।
लेखन शैली र लेखन सिप सम्बन्धी व्यावहारिक तयारी गराइने।
कक्षाहरू सम्पन्न हुने समयमा एकैपटक 2 स्रोत व्यक्तिहरूबाट सामूहिक फिडब्याक कक्षा गराइने।
होस्टलको पनि व्यवस्था छ।
तोकिएको समय र दिनमा तपाईँको सोचलाई पूर्णता दिनेछौ।
थप जानकारीका लागि मल्टी प्रोफेसनल एकाडेमी प्राली, बागबजार, काठमाडौँ, नेपाल। सम्पर्क 01-42-46-024-42-54-301।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44-28-242
भूकम्प पीडित तथा गृह श्रमिकहरूको लागि रोजगारीको अवसर।
होमनेट नेपालको सहरी रोजगार सहायता केन्द्रले विभिन्न रोजगारदाता संघ संस्थाहरूसँगको समन्वयमा भूकम्प पीडित, गृह श्रमिक, विद्यालय छोडेर बसेका तथा सिप भएर पनि बेरोजगार बसेकाहरूका लागि विभिन्न अनौपचारिक क्षेत्रका रोजगारदाता संघ संस्थाहरूसँग समन्वय गरी रोजगारीका लागि सहयोग गर्ने भएकाले इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क राख्नुहोस्।
सम्पर्क होमनेट नेपाल सहरी रोजगार सहायता केन्द्र, फोन 422-2176-410-2063।
टोल फ्री नम्बर 1660-01-00019। विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। 29 किलो चरेसहित पारपामा दुईजना महिला पक्राउ परेका छन्। गुल्मीबाट बसमा बुटवल जाँदै गरेका बाँकेकी मनकुमारी चलाउने र रोल्पाकी राजी परारोकालाई सुरक्षाका आधारमा पक्राउ गर्दा 39 किलो चरेस बरामद भएको प्रहरीले जनाएको छ। उनीहरू सहित बसका चालक र सहचालकलाई पनि पक्रेर अनुसन्धान शुरू गरिएको प्रहरीले जनाएको छ।
हामीलाई स्टुडियोमा भर्खरै प्राप्त खबर अनुसार सरकारले मधेसका जिल्लामा स्थानीय तहको संख्या थप्ने निर्णय फिर्ता गर्ने भएको छ। मुख्य विपक्षी एमाले स्थानीय तहको संख्या थप्नु निर्वाचन आचार संहिता विपरीत हुने भन्दै संसद चल्न नदिने भएपछि संसद भवन बानेश्वरमा भएको छलफलमा सत्तापक्ष दलहरू निर्णयबाट पछि हटेका हुन्। स्थानीय विकास मन्त्रालयले संख्या थप्नका लागि सिफारिश गर्न जिल्लालाई गरेको परिपत्र फिर्ता लिने सहमति भएपछि अब एमाले संसद बैठक चल्न दिने भएको छ। संसदमा संविधान संशोधन प्रस्तावमाथि छलफल गर्ने तयारी छ, तर एमाले संविधान संशोधन प्रस्तावको विपक्षमा रहने आफ्नो अडान भने कायमै राखेको छ। सरकारले मधेसी दलसँग भएको सहमति अनुसार तराईका जिल्लामा स्थानीय तहको संख्या थप्ने तयारी गरेको थियो।
कलिलो उमेरमै बुबाआमा गुमाएका गुल्मीका दुई बालिकालाई गुल्मी जिल्ला समाज युकेले आर्थिक सहयोग गरेको छ। गुल्मी जिल्ला मदाने गाउँपालिका साथ तिमुर खर्ककी 13 वर्षीय जमुना र 17 वर्षीय मीना घर्तीको लागि गुल्मी युके समाजले संकलन गरेको 4,85,000 रूपियाँ गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद ढुङ्गाना र सांसद चन्द्र भण्डारीले हस्तान्तरण गर्नुभयो।
भूकम्प तथा अन्य कारणले जीर्ण भएका 17 जिल्लाका कारागारको भवन निर्माण हुने भएको छ। कारागार व्यवस्थापन विभाग र भवन निर्माण विभागको सहकार्यमा सर्लाही, सिन्धुली, दोलखा, सिन्धुपाल्चोक, काभ्रे पलाञ्चोक, नवलपरासी, पाल्पा, मनाङ, मुगु, डोल्पा, हुम्ला, जुम्ला, सुर्खेत, जाजरकोट, दैलेख, बजाङ र डडेलधुरामा कारागार भवन निर्माण हुने भएको हो।
कालीकोटको रासकोट नगरपालिकामा आज पहिलो पटक गाडी पुगेको छ। नेपाली सेनाले कर्णाली करिडोरको कडा चट्टान फुटाएपछि शान्तिघाट बाट गाडी रासकोट पुगेको हो। गाडी पुगेपछि स्थानीय बासिन्दा खुसीले गदगद भएका छन्।
आज माता तीर्थ औँसी जन्मदिने आमालाई सम्मान गर्दै आमाको मुख हेर्ने दिनका रूपमा मनाइएको छ। जीवित आमालाई मिठो खाना लाउन दिई सम्मान गरिन्छ भने दिवंगत आमाको सम्झनामा तर्पण, पिण्डदान र श्राद्ध गर्ने चलन छ। आजका दिन मातृ श्राद्ध गरी अक्षय पुण्य प्राप्त भई आमाले तृप्ति पाउने शास्त्रमा उल्लेख छ।
मेरो पनि भन्नु छ।
संविधान संशोधन प्रस्ताव पारित हुन नदिने एमालेको निर्णय सम्बन्धी खबर उज्यालो अनलाइनमा पढेर फेसबुकमा रूपेश कुमार लेख्नुहुन्छ, मधेसी मोर्चाले पनि आन्दोलन रोकेर चुनावमा जाने बाटो खोज्न थालेका छन्। उनीहरूलाई पनि आत्मसम्मान चाहिएको छ, त्यसैले एमाले पनि मेरो गोरुको बाह्रै टक्का भन्ने अडान छाडेर सबैलाई मिलाउने बाटोमा जानुपर्छ।
फेसबुकमा सम्झना तिमिल सिन्हा लेख्नुहुन्छ, सकभर देशभरिको चुनाव वैशाख 31 गते नै गरौं, जेठ 31 त किसान खेततिर व्यस्त हुनुपर्छ, अनि मुस्लिम समुदायको महान चाड रमजान भएका कारण पनि कम मत खस्न सक्छ।
यही विषयमा लिप्चन आरसी र साइलेन्स बुवाई निराजन लेख्नुहुन्छ, जेठ 31 गते कक्षा 11 को परीक्षा परेको छ, चुनाव गर्ने नाममा धार्मिक गतिविधि र विद्यार्थीको पढ़ाई प्रभावित नहोस्, के हामी विद्यार्थीले चुनावको बहानामा परीक्षा नै दिन नपाउने हो?
अनि स्थानीय तहको चुनावका कारण स्कूलको पढ़ाई प्रभावित भएको विषयमा जुम्लाका पृथ्वी जंग हमालले हाम्रो आइभीआरमा रेकर्ड गराएको विचार यस्तो छ।
यसअघि पाठ्यक्रम ढिला सुस्ती र शिक्षकको अनुपस्थितका कारण समस्या झेलेका विद्यार्थीले पछिल्लो समयको स्थानीय चुनावका कारण पीडामाथि पीडा थपेपछि विद्यार्थीहरू पीड़ित बन्दै गएका छन्। स्थानीय चुनावका कारण चिची पनि पाप पनि मै भन्दै शिक्षक पदबाट राजीनामा दिएपछि विद्यार्थीले पुनः यो समस्या झेल्नु परेको हो। जनता पार्टीका सूचना विद्यालयका साइनबोर्ड माथि पाना थपिँदै गएका छन्। मूल बाटो सडकको छेउमा विद्यालय भएको हुँदा कतिखेर पार्टीको आमसभामा खटेका कार्यकर्ताको गाडीको हरन र आमसभाका भाषणले गर्दा विद्यालय क्षेत्रमा यो प्रभाव बढ्दै गएको छ। यस्तो प्रभाव बढ्दै गए पनि स्थानीय संघ संस्था र जिल्ला शिक्षा कार्यालयले भने चासो र सिनको समेत भाँच्न सकिरहेका छैनन्।
विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू सुफल काफले र सञ्जिता देवकोटा। नेपाल दर्पणमा अब विदेशको खबर। उत्तर कोरियासँग सम्बन्ध बिग्रिएसँगै अमेरिकाले दक्षिण कोरियाको दक्षिण पूर्वी इलाकामा थार नामक क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली तैनाथ गरेको छ। टर्मिनल हाई अल्टिच्युड एरिया डिफेन्स थार्ड सिस्टम तैनाथ गर्ने विषयमा दुई मुलुकबीच यसअघि नै सहमति भएको थियो। अहिले तैनाथ गरिएको प्रणालीले उत्तर कोरियाको सम्भावित मिसाइल आक्रमण रोक्ने तथा मिसाइललाई बीचमै नष्ट गर्नेछ। यसको जवाफ पनि दिने उत्तर कोरियाले चेतावनी दिइसकेको छ, तर उत्तर कोरियाको आणविक कार्यक्रम विरूद्ध तर उत्तर कोरियाको आणविक कार्यक्रम विरूद्ध अमेरिकाले दक्षिण कोरियामा प्रतिरक्षा प्रणाली राख्दा द्वन्द बढ्ने भन्दै दक्षिण कोरियाली नागरिकले भने अमेरिकाको चर्को विरोध गरेका छन्। दक्षिण कोरियाली नागरिकले नो थाड नो वार भन्दै चर्को नाराबाजी गरेका छन्।
नेपाल दर्पणमा अब खेल खबर। संकटा क्लब वीरगंजमा चलिरहेको विशाल स्मृति गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। नारायणी रंगशालामा भएको खेलमा 10 खेलाड़ीमा सीमित नेपाल पुलिस क्लबलाई 3-0 हराएर संकटा उपाधि नजिक पुगेको हो। संकटाका लागि मार्टिनले 2 तथा राज पौडेलले 1 गोल गरे। विशाल स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगिताको विजेताले 5,00,000 रुपियाँ पुरस्कार पाउनेछ।
र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्स विरूद्ध अहिले राइजिङ पुणे सुपर जायन्ट्सले ब्याटिङ गरिरहेको छ। उसले ताजा स्थितिमा 3 ओभरको खेल सकिँदा कुनै पनि विकेट नगुमाई 25 रन बनाएको छ। खेलको अपडेटको लागि मोबाइलको म्यासेज बक्समा सीआरआई टाइप गरेर 3556 एसएमएस गर्न सकिनेछ।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिने लागेको छ। विदा हुनुअघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
स्थानीय तहको संख्या थप्ने निर्णय फिर्ता लिन सरकार तयार, एमाले संसद चल्न दिने।
नेपाल बन्द नगर्ने प्रतिबद्धतासहित राप्रपाको घोषणा पत्र सार्वजनिक, स्थानीय तहमा 2500 अस्पताल बनाउने घोषणा।
बढी शुल्क लिएको भन्दै निजी विद्यालयहरूमा विद्यार्थीको तालाबन्दी, जनक शिक्षाद्वारा 1,25,00,000 पुस्तक वितरण, अझै 75,00,000 पुस्तक बाँड्न बाँकी।
दक्षिण कोरियाको दक्षिण पूर्वी इलाकामा अमेरिकाद्वारा क्षेपास्त्र प्रतिरक्षा प्रणाली तैनात, दक्षिण कोरियाली नागरिकको विरोध।
र पुलिसलाई हराउँदै संकटा क्लब विशाल स्मृति गोल्ड कप फुटबलको फाइनलमा आईपीएल क्रिकेटमा कोलकाता विरूद्ध पुणेले ब्याटिङ गर्दै।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सङ्घर्ष विष्टसँगै अर्जुन पोखरेल र मोहन पौडेल पनि बिदा हुन्छौ। नमस्कार।